sorry, we talked about the Muhammad or Muhammad Man or the Muhammad Sarabat. جنہیں تاریخ میں اس عذاب سے جدا کرنے کی بڑی سازشیں اور کوششیں کی گئیں مگر ناکام ہو گئے وہ لوگ. یہ وہ ایام جن میں اس عذاب کے لیے زمین پہ رہنے والے بہترین افراد نے اپنی جانوں کا نذرانہ پیش کیا, اس راہ میں قربانیاں دیں اور اس قربانی کو اپنے لیے پناہ نہیں سمجھا بلکہ اپنے لیے بقا سمجھا, اس قربانی کو اپنے لیے ہلاکت نہیں سمجھا بلکہ اپنے لیے شہادت سمجھا. شرف ہے ان ایام کی اس ادا کو تمام اقسام کی ادا کے درمیان, اس کا شرف اور مقام یہ ہے ہر قسم کی ادا ہر قسم کا غم اس غم کے ذریعے مٹا دیا جاتا ہے. ایام ادا جب آغاز ہوتے ہیں تو خود عنوان عزاداری یہ بتاتا ہے کہ یہ ایام وہ ایام ہیں جس میں ہم نے آج اپنے عذاب کو اپنے اندر قائم رکھنا ہے. عزاداری جس کو دنیا کا سرمایہ رکھتا ہے اپنے پاس اسے سرمایہ دار کہتے ہیں, اس کے پاس سرمایہ ہے لہذا وہ سرمایہ دار ہے. کسی کو ذمہ داری پہرے کی ملتی ہے تو اسے پہرے دار کہتے ہیں, وہ پہرا نگہبانی کی ذمہ داری نگہدار کہلاتا ہے. حصہ جس کے پاس عذاب ہو وہ عزادار کہلاتا ہے. بڑبازی عزادار کون ہے؟ کسی کے پاس اگر عزا کی کیفیت نہ ہو تو وہ عزادار کیسے تسلیم کیا جائے؟ किसी के पास सरमाया ना हो, कोई बिल्कुल कल्लाश हो चुका हो, जेब खाली हो, उसे कौन सरमायादार कहेगा? जब तक कि सरमाया ना हो, सरमाया होगा तो सरमायादार है। इसी तरह किसी के पास अगर एक कल्ब महमूम होगा, अगर किसी के पास रंजो अलम की कैफियत होगी, अभी पते नजर इसके कि वो रंजो अलम अब वो अंदूर के अपने जाती किसी मुसीबत के सबब है या किसी और की मुसीबत के सबब, मगर अगर है तो वो अदादार है। और अगर वो कैफियत उसमें ना पाई जाए तो फिर वो अदादार तसव्वुर नहीं किया जा सकता। ज्यादा किताब की बात वाजे हो जानी चाहिए कि अदादारी और अदादार ये उन्मानात तकाजा करते हैं हमसे। अगर हम अपनी शनाख्त अदादार के उन्मान से, अपनी पहचान एक अदादार के उन्मान से करवाना चाहते हैं और करवाते हैं, तो उसका तकाजा ये है कि हमारी कैफियत बताए, हमारी गुफ्तार बताए, हमारी रफ्तार बताए कि हम अदादार हैं, हमारा लिबास बताए कि हम अदादार हैं। तकाजा है इन अय्याम का, इन अय्याम के आदाब का लिहाज रखा जाए। एक तवील अरसे से कोशिशें की जा रही हैं जिनमें किसी हद तक इन कोशिशों में वो अफराद कामयाब हुए कि वो अय्याम अदा से अदादारी की कैफियत को निकाल लें, उन्वान अजादारी बाकी रहे मगर ये त्यौहार बन जाए सालाना, आज की जबान में एक इवेंट बन जाए। जबान का बड़ा असर होता है। आप जब मुहर्रम कहेंगे तो आप अजादारी कहेंगे, चलेगा असर होगा। आप इवेंट कह देंगे, चलेगा असर होगा। इसलिए कि हमने अय्याम अज़ा का या मुहर्रम को जिस उन्वान से याद करते हैं उसका एक अपना असर है, मगर दूसरे अल्फाज जो किसी और ज़बान से ताल्लुकते हैं, वो अल्फाज जब वज़ा हुए थे वो इन मफाहीम के लिए वज़ा नहीं हुए थे जो हम अपने अल्फाज से समझते हैं। ज्यादा वो अल्फाज हमेशा तशरीही रखेंगे और बस आवाज हो सकता है कि वो उसकी रूह ही को खींचने निकाल दें। ज्यादा जब अय्याम अज़ा कहते हैं तो उसके कुछ तकाजे हैं और दुश्मन ये चाहता है कि वो तकाजे पूरे ना हो। क्यों पूरे ना हो? आखिर तो ज्यादा किसी तकलीफ नहीं जा रहा यार, इंशाल्लाह करते जब वो हमें जो टाइम बताया गया था वो सब 8 का था और 8:30 का ज़्यादा हमें कोशिश की कर सब 8 बजे आपसे मेरी गुजारिश होगी, मैं अगर जाने अर्ज कर रहा हूँ तो इंशाल्लाह कर रहा पहुँचे तो और कर रहा हमें 8 बजे से पहले से हम मालूम था कह रहा तो हमें आप ज़्यादा चाहूँगा खुद देखिए और भी पहुँच गए इसलिए आज की तस्वीर की मैं मान लेता हूँ दुश्मन चाहता है कि उसको छीन ले, अदादारी को मिटा नहीं सका, नाकाम हो गया। अदादार पत्र किए तभी अदादारी के सफर को नहीं रोक सका। बहुत कुछ उसने कोशिशें की, पाबंदियां लगाई, कवानीन बनाए, मगर इस अदादारी के सिलसिले को नहीं रोक सका। तो उसने वो अहम तरीन बात करने का इरादा कर दिया कि अदादारी से रूह है अदादारी को निकाल दिया जाए। देखिए रूह बड़ी पर मोहम्मद ये एक एक अमल جو بھی انسان انجام دیتا ہے وہ اس کی سوچ کے نظریے کی عکاسی کرتا ہے. بغیر فکر کے بغیر سوچ نظریے کے انسان کو عمل انجام نہیں دیتا. مثلاً آپ کسی محفل میں بیٹھے ہوئے ایک شخص وارد ہوتا ہے, اسے دیکھ کر آپ کھڑے ہو جاتے ہیں اور کھڑے ہو جاتے ہیں اور اسے اپنی جگہ پیش کرتے ہیں کہ آئیے آئیے یہاں پر بیٹھیے. اس سے دیکھنے والوں کو یہ پتہ چلتا ہے کہ اس شخص کی نسبت آپ کے دل میں احترام اور محبت کا جذبہ ہے. کیسے پتہ چلا؟ آپ نے تو کچھ بھی نہیں بولا کہ میں ان کو بہت چاہتا ہوں, مجھے بہت پسند ہے. نہیں, آپ کے عمل نے بتا دیا, آپ کے رویے نے بتا دیا کہ آپ اس شخص کے لیے اپنے دل میں نیک اور محبت بھرے جذبات رکھتے ہیں. اور خدا نہ کرے کبھی ایسا ہو کہ ایک شخص وارد ہو, تھوڑی سی جگہ ہمارے برابر میں ہو, تو معلوم یہ ہوا کہ کھڑا پاؤں بھی پھیلا دیا گیا کہ کہیں یہ یہاں آ کر نہ بیٹھ جائے, پھیل کے بیٹھ گئے, ایسا نہ ہو کہ یہ میرے برابر آ کے نہ بیٹھ جائے. یہ عمل کسی نے دیکھ لیا, دیکھنے کے بعد اس نے کیا سمجھا؟ اس نے یہی سمجھا کہ اس شخص کے دل میں ان آنے والے کے لیے جگہ نہیں ہے. سوچ کا اندازہ ہو گیا عمل سے. عمل بتاتا ہے کہ انسان کی سوچ کیا ہے, کسی کی نسبت اس کا رویہ بتا دیتا ہے کہ اس شخص کی نسبت اس شخص کے دل کے اندر کیا ہے, کیسے جذبات ہیں. کیسے پتا چلتا ہے؟ زبان سے نہیں, عمل بتاتا ہے. زیادہ یہ عمل عکاسی کرتا ہے انسان کی سوچ اور اس کی فکر کا, اس کے نظریے کا عکاس ہوتا ہے عمل. دل کی کیفیت پتا چلتی ہے انسان کے اعمال سے. کہ انسان عشق الہی رکھتا ہو, وہ آپ کو کبھی پھر معصیت اور گناہوں کی تلاش میں نظر نہیں آئے گا, حرام کی جستجو کرتا ہوا نظر نہیں آئے گا. جہاں عشق الہی, جہاں حرام کی جستجو, جہاں گناہ کی تلاش, متضاد ہے, دل ہے. دل اگر عشق الہی میں ہے تو یقیناً وہ انسان کو بندے کے پروردگار کو لے کر آئے گا. دل کی کیفیت انسان کے عمل کو متاثر کرتی ہے, انسان کی سوچ, انسان کی فکر, اور یہ قلبی کیفیت ہی اثر گزار ہوتی ہے عمال پر. اچھا, یہ اس کی بات اگر سمجھ میں آ گئی, دیکھیے خود عزاداری میں جس کی بات کر رہا تھا کہ عزا ایک کیفیت کا نام ہے جو قلب میں ہوتی ہے. یہ عزاداری پورے تاریخ میں اگر اپنے محل سے مجموع باتیں رہیں گی, انفرادی بات نہیں کر رہے, پورے تاریخ میں اس عزاداری نے جو ہماری شناخت بنائی, جو ہماری پہچان بنائی, الحمدللہ الحمدللہ طول تاریخ میں ہم مظلوموں میں شمار ہوئے ہیں مگر کبھی ظالموں میں شمار نہیں ہوئے. مظلوموں میں شمار ہوئے, ظالموں میں شمار نہیں ہوئے. ہماری ملت, ملت کے تشیعوں مظلوم ملت رہی ہے پورے تاریخ میں, ظالم کبھی نہیں رہی, مظلوموں کے مدافع رہے ہیں. ظلم کرنے والے کبھی یا ظالموں کے یاور ناصر نہیں رہے. کیوں؟ اس لیے کہ پورے تاریخ میں اس عزاداری کے ذریعے ہم نے جس مظلوم کی عزاداری کی, جس کے غم کو, جس کے اوپر ہونے والے ظلم و ستم کو محسوس کیا اپنے قلب میں, اور ہمارا قلب ہونے والی مصیبت میں کیونکہ رنج اور الم میں مبتلا ہوا، مغموم ہوا، تو ایسا قلب کہ جو کسی کی مصیبت میں غم زدہ ہو جائے، رنج و الم میں مبتلا ہو جائے، یعنی اس قلب کی کیفیت رنج اور الم ہو، غم ہو، ایسا قلب یقیناً کسی اور کی تکلیف کو، اس کے درد کو محسوس تو کر سکتا ہے، اس کے درد و تکلیف میں اضافہ نہیں کر سکتا. میں نہیں سمجھتا کہ شاید آپ میری پوری بات ہو. یہ فیض ہے عزاداری کا کہ عزاداری کے ذریعے ہمارے قلوب اس طرح پروان چڑھے، اس طرح انہیں فیض ملا اس عزاداری کا کہ ہمارا قلب کبھی ظلم کرنے پر آزادہ نہیں ہوا. مظلوم تو واقع ہو گئے مگر کبھی ظالم نہیں ہوئے. حتیٰ اس عزاداری کے ذریعے اور اس مظلوم کے ذریعے ہمیں وہ جذبہ ملا کہ اگر اللہ نے ہمیں قوت طاقت و توان دی تو ہم نے دیگر مظلوموں کی ستم دیدہ افراد کی مدد اور نصرت تو کی ہے مگر کبھی کسی ظالم کے مددگار ہم نہیں رہے. جو پڑی بر محمد اللہ یہ کب ہو سکتا ہے، یہ کیسے ہو سکتا ہے؟ جب یہ قلب واقعاً عزادار ہو. اگر ایک قلب عزادار ہوگا، کہ قلب کی یہ کیفیت ہوگی، تو اس قلب کا عمل بتائے گا کہ یہ قلب عزادار ہے، یہ مظلوم کے ساتھ اپنے امام کے ساتھ وفادار ہے. مگر اگر قلب عزادار نہ ہو، معرفت نہ ہو، سچی وابستگی نہ ہو، کبھی درد کو محسوس نہیں کر سکتے. اس مصیبت کا احساس اپنے قلب میں کبھی محسوس نہیں کر سکتے. معرفت نہیں ہے. قربانی کا، اس ایثار کا ہدف اور مقصد اگر روشن نہیں ہے، فلسفہ اگر معلوم نہیں ہے، تو پھر قلب کی کیفیت ایک ہندو کی طرح تو ہو سکتی ہے کہ اسے بھی کربلا کا واقعہ سنائے تو اس کی آنکھوں سے بھی اشک بہنا شروع ہو جاتے ہیں. ایک سکھ کو بھی سنائے، ایک مسیحی کو بھی سنائے، دنیا کی کسی بھی ماں کو بٹھا کے اگر کربلا کی ماؤں کے اس ایثار و قربانی کے جذبے کو بیان کیا جائے تو وہ ماں بھی گریا کے بغیر نہیں رہے گی، وہ محسوس کرے گی. یہ تو ایک کرسچن بھی، ایک ہندو، ایک سکھ بھی محسوس کر لے گا. ظاہری منظر کشی کو تو وہ بھی محسوس کر لے گا. کمال یہ ہے اس کے ذریعے ہمیں پوری تاریخ میں ان مظلوموں کی معرفت دی گئی، نہ صرف یہ کہ ان کی معرفت دی گئی، ان کے ہر ایک اقدام کا فلسفہ ہمیں دیا گیا، ہمیں بتایا گیا کہ کس لیے ان عظیم المرتبت ہستیوں نے اتنے عظیم اقدامات کیے اور اتنی سخت ترین شرائط کے اندر ایسی عظیم قربانیاں دے کر خدا کے دین کا تحفظ کیا. یہ عزاداری مظلوم کیوں معمولی بات نہیں ہے. امام خلد والا تعالیٰ علیہ جیسی شخصیت ایک جملہ بیان فرمایا تھا جو بارہا آپ نے سنا ہوگا. آپ نے کہا کہ اگر یہ عزاداری نہ ہوتی تو آج اسلام نہ ہوتا. مطلب کربلا کے ذریعے اسلام کا تحفظ ہوا. इस्लाम बचा, मारिफ बचे, अकायद का दिफा किया गया, अखलाकियात, जितने भी फजाइल और कमालात बशरी हैं, जितने भी इंसानी कमालात के रास्ते हैं, तौर और तरीके हैं कि जिनके जरिए इंसान बाकमाल बनता है, मिन हैसे इंसान कमालात इंसानी फजाइल, इस सब के सब इसी अदालती मजलूम करबला के जरिए आज महफूज है। ये अदालती में तो खैर पहुंचाती नहीं है, अगर एक तबका जो तारीख में जरूर ऐसा रहा कि जिसे की अदालती मजलूम करबला हमेशा खटकती रही और आज भी खटक रही है, उनका तो मैं ज्यादा तस्वीर में मुकद्दर लोगों ने जाना चाहता और इशारा तन ही बात करूंगा आपकी खिदमत में। मुझे मैंने भी आपके तुरंत अजादार बयान किया, अजादार के माना बयान किए, कैफियत बताई, अमल बताता है। तो अगर ये शूर बेदारी मारेफत ना हो और बेटा तो नहीं सके, मगर ऐसा जाहिर अदालत का जिसके बैकअप में रूह हुए अदालत ना हो वो किसी को नुकसान जब तक इंसान के गुमान की बॉडी डेड है उसकी परवाह नहीं करता, मगर जरा सी भी उंगली अगर उसकी हिल गई एक झटका लग जाता है, जरा सी भी हरकत तो हरकत हरकत तो महसूस हुई, पेट की उंगली हिली है, डर क्यों रहे हो? तो उंगली तो हिली है, डर क्यों है? क्या भी उंगली हिली है फिर हाथ हिल जाएगा, फिर उठ के बैठ जाएगा, फिर खड़ा हो जाएगा, फिर जो मैंने इसके साथ किया है वो सत्ता ही उसका इंतकाम दे देगा। एक उंगली हिलने पर वो क्यों डरा? इसलिए कि उसे बहुत आगे तक देखा कि अगर ये हरकत आ गई इसके अंदर, ये हरकत बढ़ गई, पूरे पैकर में हरकत आ गई, हो सकता है खड़े होने के लिए वो करे जिसका उसे खर्चा है, लिहाजा नहीं जानता कि इसमें तहर्रुक पैदा हो, इसमें हरकत पैदा हो। मैं समझता हूं इशारा काफी है अहले खैर के लिए, जहां पूरे तारीख में एक वक्त वो आया तशय्यो के अंदर हरकत पैदा हुई, तशय्यो ने अदादारी के उस मकसद को फलसफे को समझते हुए जब कदम बढ़ाना शुरू किए और जाने बढ़ना शुरू किया, कभी उंगली हिली थी और उसे खतरा लाभ हो गए कि आज ये उंगली हिली है, कल हो सकता है कि होते होते ये हरकत पूरे पैकर में आ जाए, ये गर्मी तुझे हरकत जिंदगी की अलामत है, हयात की अलामत है, गर्मी की अलामत है, मुर्दा जिस्म ठंडा होता है, ये हरकत होता है, जिंदा जिस्म गर्म होता है, उसमें हरकत होती है, गर्मी और हरकत, हरकत होती ही गर्मी से है, लिहाजा कभी नहीं चाहता दुश्मन गर्मी पैदा हो और हरकत पैदा हो, लिहाजा डरता है, रोकने की कोशिश करता है कि किसी तरह हरारत पैदा ना हो, गर्मी पैदा ना हो, कहीं हरकत ना पैदा हो जाए, और इतना ही कोशिश करता है कि हरकत को रोक दिया जाए। अदालती मजलूम करबला जब अपनी उस कोई भी हरारत को पा लेती है, शुऊर की हरारत, मार्फत की हरारत, फलसफे कुर्बानी से आगाही की हरारत, जब करबला में उस ईसार उस अजीम शान जहां की हरारत और गर्मी को पा लेती है, यहीं से फिर दुश्मन होशियार हो जाता है, آج ہزاری مسجد کربلا کے خلاف جو کچھ ہو چکا اور جو کچھ خدا نہ خواستہ خدا نہ خواستہ مظلوم عزائم کسی کے قلب رجس کے اندر ہیں ان کا سبب یہی ہے. وہ نہیں چاہتے کہ نہضت حسینی آگے بڑھے, وہ نہیں چاہتے کہ فکر حسینی آگے بڑھے, وہ نہیں چاہتے کہ کربلا کا فلسفہ سامنے آئے. پتا چلے کہ ادائی کیوں ہے, اس کا مقصد کیا ہے. مقصد اور وہ فلسفہ ادائی جوں جوں روشن ہوتا جا رہا ہے الحمدللہ, اور حرکت بڑھتی جا رہی ہے. آپ دیکھیے روشن جو نقطہ تھا وہ پھیلتا جا رہا ہے اور رفتہ رفتہ سیاہی سمٹتی جا رہی ہے.
عالمی سطح میں بیان کروں گا اپنی خدمت میں. تو بھی بڑا واضح ہے اور عالمی سطح میں بیان کروں گا. اپنی معاملے میں ہمارے ساتھ پہلے بیٹھا تو واضح آتا ہے اور میں نہیں چاہوں گا کہ کسی تفصیل میں آ جاؤں. میں مختصر ہی سے بھی اشارہ کرنے سے دوں گا کہ عالمی سطح میں بھی ایک تعلیم کا گھبرائی ہوتی ہے. یہ نور ہے, کہاں ہے یہ نور؟ نور مقاومت ہے.
یہ نور نور جہاد ہے, یہ نور نور کسان ہے, یہ نور 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 قربانی ہے. یہ سارے قربانی کے جذبے جس طرح پیدا ہو گئے, جس طرح معرفت بڑھ رہی ہے, جس طرح استقامت بڑھ رہی ہے, مقاومت بڑھ رہی ہے, مظلوم کربلا اس اداداری سے جس طرح بیداری پیدا ہو رہی ہے, دشمن نہیں گھبراتا جا رہا ہے, اتنی سازشوں میں مضبوط ہو گیا ہے. تم بڑی بار محمد آل محمد وہ دن وقت میں دو ایسی مسلمان آتے ہیں جو حقیقت میں تو ایک ہیں مگر ظاہر دو بے مبنی ہیں. میں اپنی حضرت میں اقتدار جو حضور اکرم صلی اللہ علیہ وسلم کا فرمان حدیث بیان کرنے کا شرف حاصل کیا, جس میں اللہ کے رسول نے ارشاد فرمایا انی تارکم فیکم الثقلین, میں تمہارے درمیان دو گرام بہت سی کتاب اللہ وعبرتی. ایک اللہ کی کتاب اور دوسرے طریقے سے اگر اس بات نسخوں میں کتاب اللہ وعبرتی نہیں ہے, صرف ثقلین ہے, اور وہاں ثقلین سے جو مانا اور تفسیر میں بیان کیے وہاں سنن سے ہم تک پہنچے اس سے مراد اللہ کی کتاب اور کتاب اللہ ہے. ما ان تمسکتم بہما, جب تک تم ان دونوں سے متمسک رہو گے لن تضلوا ابدا, کبھی بھی تم گمراہ نہیں ہو پاؤ گے. قرآن اور عترت رسول سے تمسک, اللہ کے رسول فرماتے ہیں کہ تمہیں کبھی گمراہ نہیں ہونے دے گا. وَإِنَّهُمَا لَنْ يَفْتَرِقَا, اور یاد رکھو کہ یہ دونوں کبھی آپس میں جدا نہیں ہوں گے, ان میں کبھی تم فرق نہیں پاؤ گے. حَتَّى يَرْجِعَ عَلَيَّ الْحَوْضُ, یہاں تک یہ مجھ سے حوض کوثر پہ آ کر ملے. قرآن اور اہل بیت یہ وہ دو گراں بہا چیزیں جو اللہ کے رسول ہمارے لیے چھوڑ کے گئے تاکہ ہم قیامت تک کے لیے ہر قسم کی گمراہی سے محفوظ رہیں. اللہ کے رسول نے جو بیان فرمایا یقیناً وہ بن گئے الہی کے مطابق. ہر کلام نہیں کرتے بلکہ اب اگر اللہ کے رسول نے یہ ارشاد فرمایا ہے ماں تبسک تو میرے ایمان لن تذل ابدا جب تک ان دونوں سے متوسل رہو گے میرے بعد ہرگز گمراہ نہیں ہوں گے کسی بھی قسم کی گمراہی زندگی کے کسی کے حوالے سے تم گمراہ نہیں ہوں گے. اب اگر دین گمراہی نظر آئے کسی بھی حوالے سے جس کے معنی یہ ہے کہ ہم کسی حد تک جب اس حوالے سے قرآن و اہل بیت سے متمسک نہیں رہے جدا ہو گئے اسی لیے یہ گمراہی پیش آئی. اگر متمسک رہتے قرآن و اہل بیت سے تو ہرگز گناہ نہ ہوتے. یہ نبی مکرم کا فرمان ہے ابدا ہرگز کبھی بھی تم گمراہ نہیں ہو سکتے اگر تم ان دونوں سے متمسک رہو. یعنی گمراہی سے بچنے کا جو راستہ اللہ کے رسول نے ہمیں بتایا وہ ہے قرآن اور اہل بیت سے تمسک. جب تک ان دونوں سے متمسک رہو گے یا کبھی بھی تو کسی قسم کی گمراہی کا شکار نہیں ہو سکتا. اگر تو یہ کہے کہ جناب اہل بیت سے متمسک کافی ہے اگر ہم تو اسے پوچھنا پڑے گا کہ تمسک ہوتا کیا ہے یہ تو بتاؤ. نام یاد کر لینا اہل بیت سے تمسک ہے گھر میں سجا لینا تمسک ہے جیب میں رکھ لینا تمسک ہے گلے میں لٹکا لینا تمسک ہے بازو پہ باندھ دینا تمسک ہے. اللہ کے رسول نے اس تمسک کی بات کی ان تمام جو میں نے اشارے کیے ڈھونڈیے اللہ کے رسول کے زمانے میں یہ والا امیر المومنین کے زمانے میں یہ فرزندان امیر المومنین کے زمانے میں ایسا تمسک کسی کے پاس تھا کہ کوئی اس کو تمسک کہتا ہو یا ہم لوگ سمجھتے ہیں سوال کیا جائے گا سارے سب کو ایک جیسا ہونا چاہیے سب کا حالات ایک جیسے ہونے چاہیے سب کے معاملات ایک جیسے ہونے چاہیے سب کی ترجیحات ایک جیسے ہونی چاہیے سب کے پاس حالات ایک جیسے ہونے چاہیے کیونکہ سب اہل ویسے متمسک ہیں. اور اگر آپس میں اختلافات ہیں کہیں حجاب ہے کہیں بے حجابی ہے کہیں ریش ہے کہیں ریش تراشی ہے کہیں سود ہے کہیں سود نہیں ہے سمجھو کیا کہیں بدعلاقی ہے کہیں اخلاق ہے. اگر یہ اختلافات ہیں فرق ہیں ترجیحات میں اقدار میں اخلاقیات میں تو پھر یہ دیکھنا پڑے گا سارٹ آؤٹ کرنا پڑے گا کہ کون متمسک ہے کون نہیں ہے کتنے پرسینٹ کوئی متمسک ہے اور کتنے پرسینٹ نہیں ہے. اور اگر ہم منفی جہتوں کو نکال دیں اور جو مثبت ہیں ان مثبت پہ بات کریں اگر ہم مثبت پہ بات کرتے ہیں اور کوئی آگے ہمیں کوئی ایسی مثبت بات بتاتا ہے اس انداز سے مثبت بات بتاتا ہے تو ہماری آنکھوں کی معیار پہ پورا نہیں اترتا سمجھ میں نہیں آتا ہم اعتراض کرتے ہیں. جب اعتراض کرتے ہیں تو اختلافات پیدا ہو جاتے ہیں اور جب اختلافات پیدا ہو جاتے ہیں تو کیا اس اختلاف کو ہم
हम कैसे हल करेंगे?
आप कहेंगे जनाब माला का ये फरमान बनाइए, कहेंगे जनाब ये माला का फरमान
नहीं हो सकता।
कैसे समझे कि माला का फरमान है या नहीं? इमाम जाफर सादिक अलैहिस्सलाम
आप हमारी रहनुमाई फरमाते हैं
और इशारा फरमाते हैं कि देखो जब भी तुम्हें हमसे मंसूब करके कोई बात नकल की जाए तो उसे कुरान पर पढ़ दो। तेरे अकबर जिसे कहा गया, जिसे अल्लाह के रसूल ने पहले से किया किताब अल्लाह व इज्रती अल्लाह की किताब और मेरी इज्रत, उसे अल्लाह की किताब पर पढ़ू जो बात उन्हें हमारे नाम से मंसूब करके बयान की गई, अगर वो किताब अल्लाह से अल्लाह की किताब से मैच करती है, मुताबिकत रखती है, तो तुम्हें सच नकल किया गया है। और अगर देखो कि वो फरमान जो हमारे नाम से तुम्हें नकल किया गया है अल्लाह की किताब से टकरा रहा है, उसके खिलाफ जा रहा है, उसके मयार पर पूरा नहीं उतर रहा, तो समझ लो कि हमारा नाम लेकर उस झूठ को उस गलत को सनद देने की कोशिश की गई है जो ये बातें हैं।
रोजा
बातिल हो जाता है अगर मासूम की नस्बत कोई झूठ मंसूब कर दिया जाए, जो उनका फरमान ना हो, कह दिया जाए उन्होंने ये फरमाया, उन्हें ये पसंद था, कोई ऐसी बात कि जो उनसे तनाजुब ना रखती हो उसे नस्बत दे दी जाए, ना चले के गुना इंसान अगर रोजेदार हो तो उसका रोजा बातिल हो जाता है। मगर हमने उस बात देखी वो क्या थी, हमने देखा कि छठे इमाम क्या माला ये नहीं फरमा रहे कि तुमने से हर एक को कुरान से आशना होना चाहिए, तुमने से हर एक को इलाही फरामीन से आशना होना चाहिए, तुमने से हर एक को कुरान में बयान करता जितने भी मजामीन हैं उनसे अपनी अपनी तौफीकात और सलाहियतों की हद तक कम से कम आशना जरूर होना चाहिए, तो भी तुम पर हुज्जत और वाजिब है। अगर तुम कुरान से दूर हो गए, कुरान से ना आशना रहे, अगर तुमने कुरान को सिर्फ इशारे सवाब के लिए रख दिया, अगर सिर्फ इसे मुर्दों को रखने के लिए कर दिया या कसम खाने के लिए या ईमान का हवाला देने के लिए या गाड़ी में तहफ्फुज के लिए या कारोबार में बरकत के लिए या नए घर में मुंतकिल होने के लिए हर किस्म के आसेब और नुकसान और दर्द से महफूज रहने के लिए मैं अगर ये मसारिफ कहें तो न सिर्फ कि कुरान से महरूम रहोगे बल्कि तुम हमसे भी महरूम हो जाओगे। माना कैसे आप भी महरूम हो जाएंगे? काफी हर कसम नाकस आके हमसे मंसूब करके न जाने कैसा अखलाक, कैसा किरदार, कैसे अहकामात, न जाने क्या क्या हमसे मंसूब करके बयान कर देगा। तुम्हें क्योंकि हमसे मोहब्बत है तुम हमारा नाम लेके उसे कबूल कर लोगे और तुम कुरान से अल्लाह के फरामीन से दूर हो जाओगे, हमारी सीरत से दूर हो जाओगे। अगर हमसे करीब होना चाहते हो, अगर अहलेबैत का तकर्रुब चाहते हो तो कुरान से अपना रिश्ता मजबूत करो कि कुरान तुम्हें बताएगा कि अहलेबैत क्या चाहते हैं, कुरान से तुम्हें पता चलेगा अहलेबैत का क्या तकाजा है। इसलिए कहता अगर तुम्हें फरमा दिया इन्ना मन नहीं अपनाएगा हत्ता यरजा अलैहो, इनमें कभी भी कोई फर्ज पैदा नहीं होगा, मुमकिन नहीं है कि मासूम का कोई फरमान हो कोई अमल ऐसा हो जो कुरान की तालीमात का पूरा न उतरे, मुमकिन ही नहीं है कि कुरान से मुताबिकत न रखता हो कि
مجسم تمام ہے جن کے سفین کا وہ مشہور جملہ مولا کہنا امیر المومین علی ابن ابی طالب علیہ السلام کا جس میں جب لوگوں نے نیزوں کے مرد قرآن کو دیکھ کر آگے بڑھنے سے انکار کی اور آپ نے حکم دیا آگے بڑھو
میں بولتا ہوا قرآن ہوں.
لوگ ظاہر قرآن کو دیکھ رہے تھے, اس کی کتابی شکل کو دیکھ رہے تھے. اگر وہ قرآن کے باطن سے آشنا ہوتے, اس کی تعلیمات سے آشنا ہوتے تو کبھی مولا بالمومن کے فرمان کی مخالفت نافرمانی نہ کرتے.
ادب معرفت چاہے وہ قرآن کی نسبت ہو یا اہل بیت کی نسبت,
کی زندگی میں کوتاہیاں پیدا کر دیتا ہے, خرابیاں پیدا کر دیتا ہے, مشکلات میں مصیبتوں میں گرفتار کر دیتا ہے, اخلاق کے حوالے سے, اقتصادی حوالے سے. ان شاء اللہ میں والدوں میں آپ کی خدمت میں اللہ کی توفیق کی زندگی نہیں عرض کروں گا.
قرآن اور اہل بیت کی دو
نہ خدا ہونے والی ایسے انعام ہیں, لیکن کے مطابق متناسب ہو گئے تو کبھی کسی قسم کی گمراہی کا شکار نہیں ہو سکتا. تمسک نہیں رہا تھا امت کے بعد, تبھی تو علی کو 25 سال بعد رسول صبر کی شدید منزلوں سے گزرنا پڑا. وادِ رسول نہیں, رسول کی اپنی حیات میں آخری وقت میں عطا کے رسول اپنے بسترے وحدت پہ آپ گریا فرما رہے تھے. تو مولا مومن نے پوچھا کیا رسول آپ کس دن گریا فرما رہے ہیں, آپ نے اسے فرمایا تھا اے جی گویا میں دیکھ رہا ہوں کہ میرے بعد جو عمر تمہارے ساتھ رسول کا گزارا ہے. مصیبتوں کا سلسلہ اور امت کے رویوں کا سلسلہ شروع ہو چکا تھا. 25 سال مولا مومن کی اور آپ کی ایک بار 10 سال امام کی مولانا حسن کی شرائط 10 سال ہوئے سن 50 ہجری سے سن 60 ہجری تک امام حسین کی امامت کی, پوری امامت کے 10 سال اسی سورہ میں گزرے. امت آمادہ نہیں تھی, امت کے پاس قرآن اہل بیت کی معرفت نہیں تھی. ہمارے امام حسن کو بھی 10 سال اپنی امامت کے اسی سورہ کے حوالے سے گزارنے پڑے, بعد میں امام حسین کو اسی سورہ کو کنٹینیو کرنا پڑا. امت آمادہ نہیں تھی, مسئلہ امام حسن امام حسین کا ہی تھا. امت کا مسئلہ تھا چاہے والے قلیل اور قلیل میں بھی ضعیف ساتھ نہ دینے والے. سکرین میں دیکھا تھا جو ساتھ دے دیا علی کے ساتھ نہیں دیا. امام حسن عبداللہ فرما کے جو ساتھ آپ کے ہم رکھا وہ تو لڑنے کے لیے تیار تھے, جو جنگ جس میں جانے کی اجازت نہیں تھی وہ لڑنے کے لیے تیار ہیں. اگر جب امام خدا کر لیتے ہیں تو اسلام کو تسلیم نہیں کر رہے, امام کی توہین کر رہے ہیں. جب ایسے ہو ساتھی, جب ایسے ضعیف اور کمزور ہو جانے والے,
خلاف ہے
ایسا کوئی تصور نہیں ہے. نہیں, شدید ترین کیفیتوں سے ہمارے عالمان کو گزرنا پڑا ہے کہ جس خلوص کے ساتھ اس جہان بشریت کو مختلف ماننے والوں کو کمالات کی بلندیوں پہ پہنچانا چاہتے تھے, معراج لانا چاہتے تھے. افسوس انہوں نے درک نہیں کیا ان افراد امت یا حسن چاہنے والوں نے
سارے ایشیا کے ساتھ جیتے تو ائمہ نہ جانے ان کمالات کی ان بلندیوں پہ پہنچا رہے ہیں جن کا تصور ہمارے لیے مشکل ہے. اور سیدھا بارہ ایسے ہم یہ کہ نہ صرف یہ کہ اتباع نہیں کی, پیروی نہیں کی, اتحاد نہیں کی, جو ان کو ختم بھی ہوتا ہے. طے ہو چکا تھا سلام میں امیر شام اور کے بعد کسی کو اپنا جانشین نہیں بنائے گا, ہم نے خلافت امام حسن کے سپرد کر دیا جائے گا. اور جو سپرد کر دیا جاتا تو ہمارا امام حسن سارے بگاڑ کے بھی اصلاح کرواتے, جس طرح ہم کے پدر بزرگ باغ نے چار سال سلمان کے دوران ایک سلسلہ شروع کیا تھا اصلاح احمد کا, اصلاح نظام کا, مگر شرائط کے خلاف معاہدے کے خلاف عمل کیا گیا. اور امیر شام نے اپنا پکار مجید فردن کو جانشین و خلیفہ اپنی زندگی میں معین کر کے اس کی حمایت دی. اور اس کا یہ بیٹا شہر سے باہر گیا ہوا تھا, جو تین دن بعد لوٹ کے آیا ہے تو اسے اطلاع ملی کہ تمہارے باپ کا انتظار ہو گیا, اب تم کو خلیفہ اور اپنی حمایت جنہیں ہدف بنایا وہ چار ایسی ہستیاں ان کے لازمن پر انہوں نے سے کسی نے بیعت نہیں کی تو مسئلہ حل نہیں ہوگا. جن میں سر فہرست بھیجا گیا مدینہ کا والی ولید مرعون اور اسے محفل پیغام ملا امیر شام جو دنیا سے چلا گیا, اس کا فرزند جدید ابن معاویہ رحمۃ اللہ علیہ یہ خلیفہ بنا ہے. اس کے لیے بیعت حسین سے ہم نہ کریں بیعت چلنے والی بہن میں دیکھا کہ بھائی جیسے آنے کے بعد جب ایک لوٹ کے آتا ہے شخص اس طرح امور انجام نہیں دے رہے بلکہ ایسا لگتا ہے کہ پھر جانے کی تیاری ہے, مجھے بھیجا کہاں جانے کا ارادہ ہے. آپ نے فرمایا اسی طرح پیغام آیا ہے دربار آپ کے اس وقت دن میں چلے جائیے کہاں نے اس کا آگے اسی وقت بنایا ہے کہ بھیا تو پھر میں ایسے نہیں جانے دوں گی. عباس اکبر بنی ہاشم کے جوانوں کا آباد 18 سے زیادہ کچھ تعداد بیان کی گئی, جوان آمان ہو گئے 30 تک تعداد بیان کی گئی ہے 30 کے قریب زیادہ زیادہ بنی ہاشم کے جوان شمشیر ہمارے بیٹھ کے آمان ہو گئے, اپنے امام کو اپنے حلقے میں لے کر آگے بڑھ گئے. دربار کے قریب پہنچے امام نے پلٹ کے ان سب کو سب یہی چھڑ دیا मुझे बुलाया, मैं जा रहा हूं। हाँ, अगर मेरी आवाज गलत हो जाए तो फिर पेशेंट चले दाखिल हुए, देखा बड़ी तब बैठा हुआ है, बुलाने का मकसद बयान किया। कोई बयान नहीं होती है, खुफिया बयान नहीं की जाती, बयान तो सामने की जाती है। अभी बयान करूं ना करूं, मकसद ये था कि किसी को क्या मालूम था उसने बयान की है या नहीं की। आपने फरमाया खुफिया बयान सदर बयान नहीं की जाती। कल फैसला करेंगे कि बयान इस स्थिति में क्या करना है। देखिए कि इमाम पलटना चाहते हैं। मरहूम ने मर्तबा वकील से कहा कि देख, अगर आज हुसैन तन्हा हुसैन अकेला हुसैन अगर तेरे पास जाके बैत किए वापस चला गया तो फिर कभी तेरे हाथ नहीं आएगा, या तो इससे अभी बैत ले ले या इसका सर कलम कर दे। आवाज मौला के कानों में पहुंची, पलट के मौला ने एक मर्तबा बुलंद आवाज में फरमाया, अब तो हर दे तो नहीं के लगात क्या अपने सरकार नीली आंखों वाली औरत के बेटे तू क्या मुझे कब्र से डराता है, मां से डराता है? उसे क्या तू मुझे कत्ल करेगा? ये जवाब देना था बुलंद आवाज में। एक मर्तबा पर्दा हटा, शमशीर के दस्ते पे हाथ वाला मुफद्दल अब्बास का पीछे पीछे बनी हाशिम के जवान एक मर्तबा बारिद हुए, आपा किसने जता रखी वदा किसने तौहीन अल्लाह हु अकबर। जनाब अब्बास के जज्बे देखकर इज्जतबा देखकर मौलाना मुफद्दल ने रुके नहीं, अब्बास ये जज्बे का वक्त नहीं है। आप इस मौला बनी हाशिम की जवानों के साथ लौट आए वहां से, बेकरार बहन को इंतजार कर रहे थे। उसने पूछा कि भैया क्या बात थी, क्यों बुलाया था? आपने बयान फरमाया, एक जुमला कहा, आपने कहा बहन का सबसे समझ लो कि मदीना रहने के कारण बस अब सफर की तैयारी कर रहा, अब मदीने से निकलना है। इधर पहले सफर की तैयारियों में मशगूल उधर भाई अलविदा करने के लिए अपने नाना की कब्र पर पहुंच गया जिसका मुजाहिर था। अल्लाहु अकबर, वो नाना के जिसके बगैर चैन से रह नहीं सकता था, ऐसी चाहत थी कि नकल किया गया है, नकल किया गया है कि अल्लाह ने एक जवान जो दिया था हुसैन इब्न अली को शहीद पैगंबर को इसलिए दिया गया था कि हुसैन अपने नाना के लिए बहुत दुआ फरमाया करते थे, याद किया करते थे, और जब अल्लाह ने ये फर्जंद दिया तो अपने इस फर्जंद को देख लिया करते थे जब भी नाना की याद आती थी। आज हुसैन उसी नाना के कब्र पर आया है, आंखों में अश्क है, नाना तेरा हुसैन जा रहा है। दिन मैं नहीं बयान कर सकता अल्फाज जो उसके अहतियत को, अल्लाह अकबर, किस दिन से मौला ने कहा होगा कि नाना मुझे अपने पास बुला लीजिए, कैसे हालात होंगे। अल्लाह अकबर, नजर करते हैं कि क्रिया करते करते जब प्राप्ति की अहतियत आप पर तारी हुई, ऐसा महसूस हुआ जैसे कर्म शिकायतें हुई हो, अल्लाह के रसूल तशरीफ लाए हों और आपने फरमाया, ऐ हुसैन अगर तुम नहीं गए तो फिर अल्लाह का दीन ये इस्लाम फिर कैसे बचेगा। अल्लाह अकबर, अल्लाह कहते आए उस कब्र पे जिस कब्र पर आपके लिए का जो आलम बयान किया गया है कि आप उस कब्र से ऐसे चिमट गए जैसे बच्चा अपनी माँ से चिमट जाता है, बिना बिना के रोता है। हुसैन जन्नतुल बकी में अपनी मादर गिलानी की कब्र पर तशरीफ लाए और आप अगर
तकबीर करने लगे, अल्लाह अकबर के सलाम माँ से अलविदा किया होगा, गरीब मातर ने अल्लाह अकबर क्या लम्हा गए होंगे, मगर कुर्बान जाए इन मंजिलों से हुसैन गुजर गए, अपना वतन छोड़ रहे हैं, जिन्हें साथ लेना है ले लिया, जिन्हें नहीं लेना है उन्हें नहीं दिया, ऐतराज करने वालों को जवाब दे दिया कि मुझे मालूम है कि किसे साथ ले जाना है किसे नहीं, किसी ने रास्ता बताने की कोशिश की, यमन चले जाइए फला जगह चले जाइए ईरान ना जाइएगा, उन्होंने बता दिया मुझे बेहतर मालूम है कि मुझे कहाँ जाना है, सिर्फ नकल करते हैं कि अपनी नानी को एक मुश्त खाक उठा कर देवी जी कमी ने कर बला की, जिस तरह आपके जब देकर गए थे अल्लाह अकबर, ये इशारा दे गए थे कि नानी ये वो सफर है कि जिससे अब लौट कर ये हुसैन वापस ना आएगा, अल्लाह अकबर हुसैन रवाना हो गए सरजमीन मक्का पे, मदीना से हिजरत की कहा मक्के की जाने, अल्लाह अकबर एक वो दौर था जब नाना ने हिजरत की थी मक्के से मदीना आए थे, एक ये दौर आ गया कि नवासा मदीने से हिजरत कर रहा है मक्का जा रहा है, नाना ने हिजरत की थी मक्के से मदीना आए थे, वो इस्लाम सजाया था, नवासा मदीने से हिजरत कर रहा है मक्के जा रहा है, इसलिए इस्लाम बचा रहे हैं, नाना ने जिस इस्लाम को सजाया था नवासा उसे बचाने के लिए हिजरत कर रहा है, मक्के आ गए पता चला मक्के की हुर्मत भी पामाल हो जाएगी, खाने खुदा की हुर्मत को ये जालिम पामाल करने का इरादा रखते हैं, आपने वहां से भी फिर मक्का छोड़ने का इरादा किया, कब 8 दिन हज, आप उस वक्त जब लोग मक्का आ रहे हैं आप मक्का छोड़कर जा रहे हैं, अल्लाह अकबर रवाना हुए जो सआदत मन थे वहां के साथ हो गए, जो सआदत मन थे मार्फत रखने वाले थे वो साथ हो गए, हरकतें करते हैं यानी आवाज करते हैं और उसके साथ साथ दावत भी देते हैं, अब जो सआदत मंद होते हैं वो साथ दिया करते हैं, जो बेमार्फत होते हैं वो इन सआदतों से महरूम रह जाते हैं, वो खाने खुदा के गिर्द तबाह करने को तरजीह दे रहे थे, मार्फत नहीं थी अल्लाह अकबर, मगर नवासे रसूल इसी खाने खुदा को इसकी हुर्मत को बचाने के लिए दीन इस्लाम को बचाने के लिए 8 दिन हज को मक्का छोड़कर रवाना हो गए हैं, अल्लाह अकबर कुर्बान जाए कुर्बान जाए, आगे बढ़े बस एक मंजिल जिक्र करूंगा, अभी कूफा नहीं आया है, अभी कूफे के करीब नहीं पहुंचे, अभी सरजमीन करबला नहीं आई है, कूफे के रास्ते में हुसैन जा रहे हैं, एक मंजिल पे आप ठहर गए, वक्तन वक्तन कुछ फासलों पर ठहर जाया करते थे, अब जब ठहरे हुए हैं आपने देखा कि कूफे के रास्ते से दो सवार आ रहे हैं, आपने अपने आपसे कहा जरा इन सवालों को बुला के बुलाओ, अल्लाह अकबर ये कूफे से आ रहे थे अस्हाब मुतवज्जे थे, अगर मौला इन सवालों को बुला रहे हैं तो क्यों बुला रहे हैं, मौला ने जाकर उन दोनों सवालों के बीच रास्ते में रोका, जो अपना रास्ता बदल रहे थे इमाम की कारवां को देखकर उन्हें रोका और कहा हमारा आका तुम्हें बुला रहा है, कहा हमने पहचान कर पहचान लिया था इसीलिए अपना रास्ता मोड़ा था, सर झुकाए चले आए अर्ज अदब किया, इमाम ने जवाब किया, उसके बाद छोटी बात है यही पर बताओ मेरे अशाब से कोई बात पोशीदा नहीं है, अल्लाह अकबर बस सर झुका के उन्होंने कहा था बस इतना कह सकते हैं कि जब हम से निकले थे मुस्लिम की टांगों में रस्सी बांधकर उसके लाशें को कूफे की गलियों में फिराया जा रहा था, अल्लाह अकबर इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, इमाम ने खबर
جانشین بلکہ خدا کے آخری جانشین اپنی حجت کا چند